नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। यति बेला सातै प्रदेशमा नेपाली कंग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन रहेको छ र केन्द्रमा कांग्रेस एमालेको जुन खालको सत्ता गठबन्धनमा सहमति भएसँगै प्रदेश सरकारमा पनि प्रभाव पर्यो र अन्तत कंग्रेस र एमालेको सहितको सत्ता गठबन्धन अहिले प्रदेश सरकारहरूमा रहेको छ र विशेष गरी प्रदेश सरकारहरूले जुन प्रदेश सरकार छ त्यसलाई चाहिँ संघीय सरकारको छायामा पार्नु हुँदैन भनेर एउटा विश्लेषण पनि गर्ने गरिएको छ। तर पार्टीगत हिसाबमा त्यो बाट मुक्त हुन सम्भव पनि देखिँदैन। विशेष गरी संघीय सरकारमा जसको गठबन्धन छ सोही गठबन्धनको प्रभाव प्रदेश सरकारहरूमा पर्नु त्यसलाई चाहिँ स्वाभाविकै मान्नुपर्छ। अर्कोतर्फ प्रदेश सरकारहरूले आफ्ना प्रदेशको वस्तुस्थिति अनुसार त्यहाँको आवश्यकता अनुसार कामहरू अगाडि बढ़ाएका छन्, योजनाहरू अगाडि बढ़ाएका छन्। तर ती योजनाहरूको कार्यान्वयन कुन स्तरमा अगाडि बढ़ेको छ, कार्यान्वयन कसरी भएको छ, त्यसको मूल्याङ्कन भइ नै रहेको छ। यसरी मूल्याङ्कन हुँदा जसरी प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने थियो त्यो अनुसार हुन नसकिरहेका विभिन्न तथ्याङ्कहरूले पनि देखाउँछ वा विभिन्न रिपोर्टहरू पनि त्यो आएका छन्। आज हामी विशेष गरी कर्णाली प्रदेश, एउटा सम्भावना भएको प्रदेश, सम्भावना बोकेको प्रदेश र थुप्रै कामहरू गर्नुपर्ने प्रदेश कर्णाली प्रदेश र कर्णाली प्रदेशमा विशेष गरी प्रदेश सरकारले अहिले गरिरहेका कामहरू, चुनौतीहरू, सम्भावनाहरू लगायतका विषयमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कणेल। मुख्यमन्त्रीज्यू स्वागत छ यहाँलाई।
धन्यवाद छ।
अब यहाँ अघिल्लो पटक माओवादी को समर्थनमा मुख्यमन्त्री बन्नुभयो र अहिले केन्द्रमा फरक गठबन्धन एमाले र कंग्रेसको बनेपछि माओवादी सरकारबाट बाहिरियो र कंग्रेस सरकारमा भित्रिएसँगै यहाँले विश्वासको मत प्राप्त गरिसक्नु भएको छ। अब यो सन्दर्भमा अब दुई ठूला दलहरू मिलेर यति बेला सरकार बनेको छ, प्रदेश सरकार, यहाँलाई कति सहज छ काम गर्न, कामको हिसाबमा कति सहज भइरहेको छ?
तपाईँले भने जस्तै नेपालको राजनीतिक परिस्थिति बदलिँदा प्रदेश सरकारको संरचना पनि बदलिएको अवस्था छ। बजेट तथा निर्देशा कार्यक्रम लिने बेलासम्म चाहिँ माओवादी संलग्न रहेको सरकार थियो भने अहिले बजेट कार्यान्वयन गर्ने क्रममा नेकपा एमाले र नेपाली काङ्ग्रेसको सरकार रहिआएको अवस्था छ। अहिले हामी मूलत चाहिँ प्रदेश सभाबाट पारित भएको बजेट लाई कार्यान्वयन प्रारम्भिकदेखि नै कार्यान्वयन गर्ने कुरालाई नै केन्द्रबिन्दुमा राखेर आवश्यक योजना आवश्यक पहल गर्दै लिइरहेको एउटा अवस्था छ। त्यसलाई कार्यान्वयन गर्ने कुरामा बुझाइमा र व्यवहारमा जाने कुरामा मैले त्यसो कुनै जटिलता पाइरहेको एउटा अवस्था छैन। सबै प्रदेशका आफ्ना समस्याहरू होलान्, तर कर्णाली प्रदेशका आफ्नै किसिमका समस्याहरू रहिआएको एउटा अवस्था छ। कतिपय विगतमा सञ्चालन भएका कामहरूलाई निरन्तरता दिनुपर्ने अवस्था छ। कतिपय विगतमा अपनाएका कतिपय नीति र नीतिका कुरालाई करेक्सन गरेर सच्याउनु पर्ने एउटा अवस्था छ। त्यस्तो अवस्थामा मूलत अहिले प्रदेश सरकार चाहिँ प्रदेश सभाबाट पारित बजेटलाई समयमा कार्यान्वयन गर्ने क्रममा योजनाबद्ध ढङ्गले हामीले अगाडि बढाएका छौँ र कतिपय कामहरू प्रदेश सरकारका तर्फबाट गरिएको छ र पहल गर्दै लिएको छ, जसलाई चाहिँ सबैले सकारात्मक रूपले र नयाँ आशाका किरणले हेरिरहेको एउटा अवस्था मैले पाउँछु। सार्वजनिक प्रतिक्रियाहरू पनि त्यस्तो देखिन्छ। विगतमा योजनाहरू बनाउने, योजना छनौट पनि कतिपय कमी कमजोरीहरू रहने, त्यो कार्यान्वयन नहुने, पहल कदमी नलिने जुन एउटा अवस्था थियो, तर अहिले हामी साउनदेखि नै चाहिँ योजना कार्यान्वयनसँग सम्बन्धित सरकारवाला जनसँग सबैसँग निर्माण व्यवसायीहरूसँग जनतासँग सरकारवालासँग छलफल परामर्श गरेर चाहिँ समयमा नै योजना कार्यान्वयनको वातावरण बनाउने पहल कदमी लिने चरणमा हामी प्रवेश गरेको अवस्था छ। र तपाईँले भने जस्तो त्यस्तो चाहिँ यद्यपि हामीलाई समस्या छ, पर्याप्त बजेट र साधन र स्रोतको अभाव छ, जनशक्तिको अभाव छ, है भौगोलिक विकटता छ, पूर्वाधार सडक यातायातको सञ्जाल राम्रोसँग पुग्न नसकिरहेको हुनाले चाहिँ त्यसले चाहिँ पार्ने समस्याहरू रहँदै आएको अवस्था छ, बत्तीहरू छिटकिएको अवस्था छ, मनसुनको प्रभावले बाढी पहिरोको कारणले चाहिँ दैनिक जस्तो घटनाहरू घटिरहेका छन्, कच्ची सडकमा चल्ने यातायातका कारणले सडक दुर्घटनाहरूको मात्राहरू बढिरहेको छ। यी सबै कुराहरूलाई चाहिँ हामीले छिचोल्दै व्यवस्थित गर्दै जानुपर्ने समस्या त छँदैछ, तर अहिलेसम्म प्रदेश सरकारले लिएको पहल कदमीका आधारबाट मान्छेहरूमा चाहिँ केही हुन्छ केही गर्छन् कि भन्ने मनोविज्ञान चाहिँ तयार भएको छ भन्ने मलाई चाहिँ लागेको छ। तपाईँहरूले के सूचना पाउनु भएको छ त्यो तपाईँहरूको कुरा भयो।
राजनीतिक हिसाबमा यहाँको सरकार अहिले बलियो अवस्थामा छ दुई ठूला पार्टीको हिसाबमा, र अब त्यो निर्णय प्रक्रियामा पनि यहाँलाई सहजै होला भन्ने अपेक्षा गर्न सकिन्छ। अब कर्णाली प्रदेश आफैमा अब यहाँले पनि उल्लेख गर्नुभयो, अब भौगोलिक हिसाबमा पनि विकट भूगोल छ र सँगै अब त्यहाँको जनताका नागरिकको जीवनस्तर पनि तलि माथि सूचक माथि आउन सकेको छैन र थुप्रै समस्याहरू छन् जसलाई चाहिँ निराकरण गर्ने चुनौती प्रदेश सरकार सामु छ। अब यो प्रक्रियामा यहाँहरूले बुझ्नुभएका र अहिले तत्काल भनौँ न यो एक वर्षमा गर्ने योजना चाहिँ कस्तो छ, त्यो प्रदेशमा एक वर्षभित्र गर्ने कामको एउटा समग्र रूपलाई हेर्दा चाहिँ कसरी हेर्न सकिन्छ?
हो, तपाईँले भने जस्तै त्यही अब हाम्रो चाहिँ अभाव र पछौटेपन भएको समाज भावनाले अपेक्षाहरू बढ्ने कुरा स्वाभाविक छ। विधि र प्रक्रिया र नीतिका आधारबाट योजना छनौट गर्ने भन्दा पनि व्यक्तिका आधारबाट योजना छनौट गर्ने प्रभाव रहिआएको ठाउँमा त्यसलाई विधिमा रूपान्तरित गर्ने प्रक्रियामा रूपान्तरित गर्ने कुरा जटिल हो। तर अब हामीले के गर्न सक्यौँ त्यो सबैको मूल्याङ्कनको विषय हो। तर प्रदेश सभाबाट बजेट पास भएको छ, नीति तथा कार्यक्रम पास भएको एउटा अवस्था छ। यद्यपि बजेट पास भइसकेपछि सरकारको संरचना बदलिएको छ, सहभागिताको पार्टीको चाहिँ बदलिएको एउटा अवस्था भए पनि हामीले चाहिँ प्रदेश सभाबाट पारित भएकै नीति तथा कार्यक्रमलाई नै आधार बनाएर कार्यकुशलता बढाएर चाहिँ विगतमा खर्च गर्न नसकेको योजना सम्पन्न हुन नसकेको जुन प्रश्नहरू उठिरहेछ विगत छ वर्षदेखि त्यसलाई चाहिँ अब चाहिँ हुँदो रहेछ भन्ने विश्वास दिलाउने व्यावहारिक ढङ्गले विश्वास दिलाउने गरी हामीले योजना बनाएको एउटा अवस्था छ। र मलाई लाग्छ चाहिँ अहिले त्यसमा जति जनशक्ति छ उहाँहरूलाई पनि मोरल बुस्टअप गरेर नीति पास गर्ने कुरामा जनप्रतिनिधिको निकाय प्रदेश सभाको भूमिका रहन्छ। तर प्रदेश सभाबाट पारित भएको बजेट कार्यान्वयनको भूमिका चाहिँ मूलत जनशक्तिमा कर्मचारी साथीहरूमा भर पर्ने भावनाहरूले उहाँहरूलाई आवश्यक सहजीकरण गर्ने, उहाँहरूलाई मोरल बुस्टअप गर्ने, जनशक्ति अभाव भएको ठाउँमा परिपूर्तिका निम्ति पहल गर्ने, कतिपय पहल चाहिँ संघीय सरकारले ध्यान दिनुपर्ने अवस्था रहन्छ, त्यसमा पनि कतिपय उजेल परेको जस्तो देख्छु। यस्तो एउटा स्थितिका बीचमा हामी मूलत चाहिँ बजेट कार्यान्वयनको योजनाबद्ध कार्यतालिका बनाएर अगाडि बढेका छौँ। र त्यसमा चाहिँ मेरो विचारमा एक महिनाको अनुभव, किनभने साउन महिना बितिसकेको छ, साउन महिनाको अनुभवका आधारबाट र बनाइएको कार्यतालिका अनुसार नै काम अगाडि बढेको हुनाले मलाई लाग्छ यसको चाहिँ अर्धवार्षिक समीक्षा गर्दा विगतसँग तुलना गर्दा सकारात्मक रिजल्ट निकाल्न सकिन्छ र निस्किने गरी नै हामीले काम गरिरहेछौँ।
अब स्रोतको हिसाबमा कर्णाली एकदमै धनी प्रदेश पनि हो, यहाँका सम्भावना यो स्रोतको हिसाबमा सम्भावना अथाह छ। तर अब यहाँले उल्लेख गर्नुभयो अब बजेट कम छ, जनशक्ति छैन, स्रोत साधन कमी हुँदा जुन खालको गर्नुपर्ने कामहरू छ त्यसलाई चाहिँ गर्न नसकिरहेको अवस्था छ। अब यो सन्दर्भमा यहाँका मुख्य प्राथमिकता, यहाँको सरकारको मुख्य प्राथमिकता चाहिँ लाई कसरी हेर्न सकिन्छ?
मूलत चाहिँ के हो त भन्दाखेरि अब हाम्रो तपाईँले भने जस्तै प्राकृतिक साधन र स्रोतले चाहिँ भरिपूर्ण चाहिँ प्रदेश नै हो, तर त्यसलाई जनउपयोगी बनाउनका निम्ति गर्नुपर्ने पूर्वाधारको विकास हिजै पनि असन्तुलित अवस्थामा रहिआएको प्रदेश हो। अहिले पनि चाहिँ के हो त भन्दाखेरि अरू प्रदेशसँग तुलना गर्दा चाहिँ सम्भावनाको दृष्टिकोणले भरिपूर्ण आधार भएको ठाउँ, तर चाहिँ त्यसको पूर्वाधारको विकासले न्यून प्रदेश भावनाले त्यही मुताबिक सङ्घीय बजेटहरूको वितरण र वितरणका मापदण्डहरू बनाउनु पर्ने हो। म त्यस्तो देख्दिनँ, तर वितरणको मापदण्ड सातवटा प्रदेशलाई समानतामा रहेको अनुभूति गरेर समान किसिमका इन्डिकेटरहरू बनाउने जुन तरिका संघीय सरकारले अवलम्बन गरेको छ त्यसलाई म मेरो विचारमा बदल्नुपर्ने हुन्छ, नत्र भने अहिले रहिरहेको असमानतालाई सधैँभरि असमान रहे अवस्थामा रहिरहने एउटा परिस्थिति निर्माण हुन्छ भन्ने मलाई लाग्छ। तर अब हाम्रो अर्को चुनौती के हो त भन्दाखेरि हामीले जति साधन र स्रोत जो छ थोरै छ, तर जति स्रोत हामीसँग छ त्यसलाई पनि हाम्रो कार्यक्षमता वा हाम्रो क्षमताका कारणले प्रदर्शन गर्न नसकेका कारणले त्यसको चाहिँ 50% पनि खर्च नहुने कार्यान्वयन नहुने जुन अवस्था छ त्यसलाई चाहिँ हामीले नै बदल्नुपर्ने हुन्छ। त्यो कोही कसैलाई दोष दिनुपर्ने अवस्था म त्यस्तो देख्दिनँ। यद्यपि संघीय सरकारले छुट्याइएको दरबन्दी अनुसार र योग्यता अनुसारका कर्मचारीहरू पनि त्यहाँ चाहिँ पदपूर्ति गरिदिने कुरामा ध्यान दिनुपर्ने अवस्था रहन्छ, किनकि अहिलेसम्म हामी प्रशासनिक रूपले पनि संघीय सरकारलाई नै भर पर्नुपर्ने अवस्था छ। कतिपय कानुनी व्यवस्थाले चाहिँ माथिबाटै चाहिँ मान्छेहरू पठाउनु पर्ने अवस्था रहन्छ, कति बेला मान्छे जान्छन् कति बेला मान्छे आउँछन् त्यो अनिश्चितता छ। त्यसलाई मेरो तर्फबाट चाहिँ मैले संघीय सरकारको चाहिँ अधिकारीहरूलाई भनिरहेको छु कि कमसे कम एक वर्ष चाहिँ मान्छेहरूको जवाबदेही र जिम्मेवारी बोध हुने गरी उनीहरूलाई बजेट बनाउनुभन्दा अगाडि खटाउने, बजेट कार्यान्वयनको चरण सकिएपछि बरु अन्त सुरुवात गर्नुहुन्छ भने ठिकै छ, तर दुई महिना तिन महिना चार महिनामा छत गर्नुभयो भने चाहिँ के हो त भन्दाखेरि उसमा जवाबदेही र जिम्मेवारीको भावना हुँदैन, बनाइएका योजनाहरू कार्यान्वयन गर्न सकिने अवस्था रहँदैन। त्यस कारणले प्रदेश सरकारले आफूले बनाएका योजना कार्यान्वयनका निम्ति उसको मात्रै ल्यागत र क्षमता मात्रै भर पर्ने भएको भए त त्यसमा श्रेष्ठता हासिल गरिहालिन्थ्यो। तर कतिपय पक्षहरू यस्ता छन् कि जो संघीय सरकारसँग जोडिएका छन् तिनी उनीहरूले गर्ने व्यवहारका आधारबाट पनि हाम्रा कतिपय योजनाहरू कार्यान्वयन गर्ने एउटा गतिलाई चाहिँ निरन्तरता दिने कुरामा समस्या छन्। यद्यपि त्यसमा अहिले पछिल्लोचोटि संघीय सरकार अलिक गम्भीर भएर हामीले दिएको सल्लाह मुताबिक नै गर्छौँ भन्ने एउटा परिस्थिति निर्माण भएको छ। त्यस कारणले फेरि पनि म के मेरो चाहिँ अनुरोध के हो त भन्दाखेरि अहिले हामी जब दुईटा काममा ध्यान केन्द्रित छौँ, एउटा बजेटको जस्तो योजना बनाइएको छ जसमा बजेट छुट्याइएको छ त्यसको कार्यान्वयन प्रारम्भदेखि नै कार्यान्वयन गर्न लाग्ने र आगामी आर्थिक वर्षको निम्ति बनाउने योजनाहरू चाहिँ व्यक्तिका आधारमा खल्तीबाट ल्याउने वा टिपोट टिप्ने भन्दा पनि एउटा विधि र प्रक्रिया तय गरेर त्यसमा सबै सरकारवालाहरूलाई त्यसमा जोडेर छनौट गरिने योजनाहरू प्रदेशको आवश्यकता अनुसार स्थानीय तहको आवश्यकता अनुसार पारदर्शी ढङ्गले स्रोत अनुसार संख्या योजनाको संख्या बढाएर होइन कि स्रोत अनुसारको संख्या कार्यान्वयन गर्न सक्ने गरी योजना छनौट गर्ने तरिकामा हामी दुईटा कुरामा ध्यान केन्द्रित एउटा चाहिँ यो प्रदेश सभाले पारित गरेको जे बनाएको छ बजेट योजनाहरूलाई प्रारम्भदेखि नै कार्यान्वयन गर्ने र आगामी वर्षमा चाहिँ के हो त भन्दाखेरि तय हुने योजनाहरू चाहिँ विधि र प्रक्रियाका आधारबाट छनौट गर्ने तरिक कुरामा चाहिँ हामी ध्यान केन्द्रित गरेर अहिले आफ्नो कामलाई अगाडि बढाएका छौँ। जसको माध्यमबाट योजनाहरू छनौट पारदर्शी ढङ्गले हुन्छन्, कार्यान्वयन चाहिँ पारदर्शी ढङ्गले हुने गर्ने एउटा परिस्थिति बन्छ वा बनाउने वातावरण बन्छ, विगतमा त्यस्तो थिएन भनेर जनतालाई आशा र विश्वास जगाउने कुरा नै अहिले प्रमुख रूपमा देखिरहेको एउटा अवस्था छ। र मेरो चार महिनाको अनुभवबाट केही हुन्छ र यसले केही गर्छ भन्ने मनोविज्ञान नै सबै क्षेत्रमा मैले चाहिँ के हो त भन्दाखेरि निर्माण भएको छ भन्ने मैले चाहिँ त्यस्तो बुझिरहेको छु।
भनेको अब अन्य प्रदेश जस्तै गरी यो कर्णाली प्रदेशलाई पनि संघीय सरकारले हेर्नु हुँदैन, किनकि अब अलि पछाडि परेको भौगोलिक हिसाबमा पनि विकटता भएको प्रदेशलाई चाहिँ अन्य प्रदेश भन्दा फरक ढंगले संघीय सरकारले हेर्नुपर्छ। त्यसमा बजेटका कुराहरू होलान्, कर्मचारी परिचालनका कुराहरू होलान्, होइन अब भनेको अब अन्य प्रदेश भन्दा अलि फरक किसिमले राज्यले संघीय सरकारले
जस्तो हामी कहाँ के छ भने हेर्नुहोस् फरक ढङ्गले पनि केही हेर्नु परेन, हामी हाम्रो अवगत क्षमता देखाउँछौँ। जस्तो चाहिँ के भन्दाखेरि आज जहाँ मान्छे अलि बलियो मान्छे वा पोजिसनमा मान्छे छ योजनाहरू त्यही केन्द्रित छन्, त्यो तरिका सच्याइ भइहाल्यो नि। उहाँहरू संघीय सरकार हो भने देशभरिका जनतालाई समान दृष्टिकोण हेर्ने, आफ्नो साधन र स्रोतहरू समान दृष्टिकोणले हेर्ने, जस्तो उहाँहरूले हामीलाई तल दिने वित्तीय अनुदानहरूको चाहिँ एउटा इन्डिकेटरबाट गरिरहनु भएको छ त्यो आफ्नो ठाउँमा छ, तर संघीय सरकार स्वयं आफूले छनौट गर्ने योजनाहरू पनि असन्तुलित ढङ्गले वितरण गरिरहेको छ, त्यसलाई सन्तुलित गरिदियो भने त कर्णालीको अपेक्षा त स्वतः पुरा हुन्छ त। त्यस कारणले अहिले कतिपय जिल्लामा जाने बराबरको बजेट पनि प्रदेशमा प्रदेश सरकार के संघीय सरकारले सञ्चालन गर्ने योजनाको राशि छुट हेर्ने हो भने कुनै जिल्लामा वा कुनै निर्वाचन क्षेत्रमा गएको बराबरी एउटा प्रदेशमा बजेट उहाँले सञ्चालन गरिरहनु भएको छ त त्यो त उहाँहरूले करेक्सन गर्नुपर्ने हुन्छ। जस्तो मैले अहिले जति बेला यहाँ संघीय सरकारको बजेट ल्याउने बेला थियो त्यति बेलाको सम्मान्य प्रधानमन्त्री जो हुनुहुन्थ्यो अर्थमन्त्री जो हुनुहुन्थ्यो मैले धेरै कुरा मागेकै थिएँ कर्णालीमा जम्मा चारवटा कुरा गरिदिनुहोस् भनेको थिएँ। एउटा भनेको के हो त भन्दाखेरि सुर्खेतदेखि डोल्पा जाने करिडोर छ जसलाई भेरी कोरिडोर भनिन्छ, अर्को सुर्खेतदेखि हुम्ला जाने जुन बाटो छ त्यसलाई कर्णाली कोरिडोर भनिन्छ। यो दुईटा करिडोर मात्रै तपाईँहरूले दुई लेनको चाहिँ सुरक्षित लोकमार्गको रूपमा रूपान्तरित गरिदिनु भयो भने अरू सबै काम हामी आफै गर्छौँ भनेर भनेको थिएँ मैले। यी दुईटा कुरा उठाएको थिएँ, एउटा चाहिँ कोलपुरदेखि सुर्खेतसम्म जाने जुन बाटो चाहिँ जसलाई रत्न राजमार्ग पनि भन्दछन् त्यसलाई चार लेनको सडक बनाउने आजभन्दा पाँच वर्ष अगाडि संघीय सरकारले घोषणा गरेको बजेटमा त्यसलाई अङ्कित गरेको थियो तर त्यो कार्यान्वयनको मा चरणमा पुगेन। अर्को पनि सुर्खेत विमानस्थलमा रहेको विमानस्थललाई थोरै विस्तार गर्थ्यो। यी चारवटा कुरा मात्रै गरिदिने कुरा हो भने कर्णालीको अहिलेको अवस्थालाई हामीले सबै जनताले केही गरे है अहिलेको सरकारले भन्ने प्रत्याभूति गर्ने गरी हामीले आफ्नो कामहरू गर्न सक्ने अवस्था देखिन्छ। त्यति कुरा पनि सम्बोधन केही पैसा त छ तर त्यसलाई प्रभावकारी सम्बोधन हुने गरी गर्न सकिरहेको छैन। तर अरू जिल्लामा हेर्ने हो भने त्यस्ता हाइवे चाहिँ एउटै जिल्लामा एउटै प्रदेशमा कति हुन्छन् तर हामीले जम्मा दुईटा तिनवटा बाटा माग्दाखेरि पनि त्यो चाहिँ हामीले अझै अब आजसम्म ध्यान आकर्षण गराउन सकेनौँ। अब हेरौँ आगामी दिनमा चाहिँ त्यसलाई कुन रूपले अगाडि बढाउन सकिन्छ। यो आधारबाट हामीले जानुपर्ने अवस्था म त्यस्तो देख्छु। त्यस कारणले संघीय सरकारले वितरण गर्ने जुन योजना छ त्यो आवश्यकताको आधारबाट छैन, त्यो पदका आधारबाट जिम्मेवारीका आधारबाट सायद अहिलेको निर्वाचन क्षेत्रका निर्वाचन प्रणालीका कारणले होला। अन्त जेसुकै होस् आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ जनताले केही गरून् भन्ने हिसाबले पनि चाहिँ जिम्मेवारीमा रहेका मान्छेहरूलाई प्रभाव गरेका होला। एकछिनका निम्ति राम्रो भए पनि तर जिम्मेवारी अनुसार त्यो तरिका राम्रो हो भन्ने मलाई लाग्दैन। त्यस कारणले के भन्दाखेरि संघीय सरकारले छुट्याउने योजनाहरू पनि रहे पहेको प्राथमिकताका साथ छुट्याउनु पर्ने प्रदेशमा रहे पहेको बजेट चाहिँ जाने जुन तरिका छ त्यसलाई हामीले बदल्नु पर्ने हुन्छ। त्यसमा मैले पैरवी गरिरहेको छु संघीय सरकारसँग भने। अर्को आफ्नो योग्यता र क्षमता चाहिँ कर्णाली प्रदेश सरकार जहाँ म जिम्मेवारीमा छु मैले जहाँ जिम्मेवारी पाइरहेको छु त्यहाँ पनि अरूले पनि प्रश्न नउठाउने गरी आफ्नो योग्यता क्षमता प्रदर्शन गर्नुपर्ने चुनौती मेरा सामु छ। म त्यसमा चाहिँ हेरौँ कति सफल भइन्छ तर चार महिनाको यात्रा चाहिँ मेरो विचारमा सन्तोषजनक छ र सबैहरू त्यसमा चाहिँ लागि परेको एउटा अवस्था।
अब प्रदेश सरकार स्वयंले बनाएका योजनाहरू चाहिँ समुचित रूपमा सबै ठाउँमा न्यायचित ढंगबाट अगाडि बढेको छ त वितरण भएको छ?
अब त्यो नीतिमा म चाहिँ जब मैले संघीय सरकारसँग त्यो कुरा उठाइरहेको छु स्वभावले त्यो प्रश्न मतिर पनि तिर्सिने कुरा रहन्छ। त्यस कारणले त्यतापट्टि ध्यान गएकै एउटा अवस्था छ मलाई लाग्छ। त्यसमा चाहिँ अब प्रश्न नआउने गरी वा समस्या नहुने गरी कार्यान्वयन गर्ने कुरामा चाहिँ मेरो ध्यान गएको छ, ध्यान जान्छ।
अब यो अवधिमा प्रदेश सरकार अब 2072 संविधान जारी भएसकै मुलुक संघीय प्रणालीमा अगाडि बढ्यो, संघीयतामा गयो र यो सँगै प्रदेश सरकारहरू अहिले क्रियाशील छन्, स्थानीय तह पनि क्रियाशील छ। अब यो अवधिमा जबसम्म जनताको जीवन स्तरमा सुधार हुँदैन, जबसम्म नागरिकले परिवर्तनको अनुभूति गर्दैनन्, तबसम्म हामीले जे गरे पनि सरकारले जे गरे पनि त्यसको खासै औचित्य देखिँदैन। अब यो अवधिमा भएका अब मैले यो प्रश्न किन राखिरहेको छु भने प्रदेश सरकार त्यति काम लाग्ने भएन, यो एउटा खर्च गर्ने बाटो मात्र भयो सरकारको भनेर एक कोणबाट आलोचना पनि अहिले भइरहेको छ। अब यो सन्दर्भमा यो बीचमा भएका प्रदेश सरकारको कामलाई चाहिँ अब यहाँले अहिले नेतृत्व गरेको समय भयो र यस अगाडिका मुख्यमन्त्रीहरूले नेतृत्व गरेको प्रदेश सरकारले गरेका कामहरूको समीक्षा चाहिँ कसरी गर्नुहुन्छ यहाँ एउटा नागरिकका रूपमा चाहिँ?
तपाईँले भने जस्तो यो प्रश्न उठिरहेछ तर मेरो विचारमा के हो त भन्दाखेरि चाहिँ त्यो संघीय होइन, त्यो चाहिँ अब प्रदेश होइन वा स्थानीय तह, हाम्रो कतिपय निर्वाचन प्रणालीका कारणले गर्दाखेरि पनि अनिश्चितता रहिरहेको अवस्था छ। त्यसलाई सुधार गर्ने तरिका के हो गर्नुपर्ने हुन्छ? यो विगतमा चाहिँ 7-8 वर्षको कुरा गर्दा चाहिँ निर्माणको कुरा प्रमुख कुरा थियो, विकास र गतिको कुरा प्रमुख थियो, तर चाहिँ हामी जे कारणले भए पनि हामी सत्ता सङ्घर्षमा केन्द्रित भयौँ। सत्ता परिवर्तन गर्नका निम्ति, सत्ता बनाउनका निम्ति, संख्या पुर्याउनका निम्ति चाहिँ हामीले जे अभ्यासहरू गरियो त्यो अभ्यासले नकारात्मक धारणा दिएको अवस्था छ। संविधानले नियन्त्रित गर्दा गर्दै पनि अब सत्ता बनाउनका निम्ति हामीले चाहिँ चाहिने भन्दा बढी मन्त्रालयको संख्या, मन्त्रीहरूको संख्या निर्माण जुन हामीले गर्यौँ त्यो कुरा चाहिँ त्यसले नकारात्मक गर्यो। सङ्घीय सरकारमा पनि सरकार बनाउने कुरा नै प्रमुख कुरा बन्यो। त्यस कारणले त यो सबै परिस्थितिबाट जोगिन र जोगाउनका निम्ति दुईटा प्रतिस्पर्धी पार्टीहरू आज एक ठाउँमा उभिनुपर्ने परिस्थिति निर्माण भयो। विचारका हिसाबले, संगठनात्मक क्षेत्रका हिसाबले, निर्वाचनका हिसाबले, कार्यक्रमका हिसाबले अहिले रहेको नेपाली काङ्ग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी हुन् भन्ने कुरा दुनियाँले बुझिरहेछ र हामी आफूले पनि स्वयं बुझिरहेछौँ। तर विगतमा चाहिँ के भन्दाखेरि यिनीहरू अलग अलग हुँदा चाहिँ सङ्घीय, खास गरी सङ्घीय सरकार, त्यसमध्ये पनि माओवादी केन्द्रको प्रचण्ड जो अध्यक्ष त्यति बेला प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले सत्ता टिकाउनका निम्ति जे अभ्यासहरू गर्नुभयो उहाँलाई त सजिलै भयो होला, त्यो आफ्नो ठाउँमा छ। तर त्यसले चाहिँ आम रूपमा चाहिँ जनताप्रति नफरत निर्माण गर्ने कुरा भयो। त्यस कारणले देश विकास गर्ने कुरा होइन, निर्माण गर्ने कुरा होइन, समृद्धि गर्ने कुरा होइन, जनताका आवश्यकता पूरा गर्ने होइन कि सत्ता टिकाइरहने र सत्तामा टिकिरहने र मन्त्री बनिरहने जुन मनोविज्ञान दलहरूभित्र जुन प्रवेश गरेको छ, दलहरूलाई पनि मलाई त्यसले प्रभाव गरेको छ, त्यसलाई हतोत्साहित गर्ने अभियानका साथ चाहिँ आज हामी सहकार्यमा जुटेका छौँ। मेरो विचारमा जोखिमपूर्ण यात्रा हो, चुनौतीपूर्ण यात्रा हो, तर यसले कतिपय राजनीतिमा र समाजमा सकारात्मक सन्देश दिन्छ। जसले राम्रो पर्फर्मेन्स गर्छ ऊ टिक्छ, उसले समर्थन पाउँछ भन्ने कुरा नै अब अगाडि बढेर जानुपर्ने एउटा अवस्था रहन्छ। आज अब ओहदाले, क्षमताले, खानदानले, पदले नेता बन्ने होइन, अब पर्फर्मेन्सले नै नेता बन्ने कुरा भन्ने कुरा चाहिँ क्रमशः मतदाताले पनि बुझेका छन् र त्यो बाटोबाट हामी अगाडि बढ्नुपर्ने हुन्छ। त्यो बाटो समाइयो भने अभावका बावजुद पनि केही निर्माण हुन्छ, केही विकास गर्न सकिन्छ र केही भरोसा जनतालाई दिलाउन सकिन्छ भन्ने मलाई चाहिँ लागेको छ। त्यस कारणले के भन्दाखेरि हिजोको यात्रा यिनै पार्टी हुन्, तर हिजोको यात्रा एउटा यात्रा हो, तिनै पार्टी हुन् तर आजको यात्रा अर्को पार्टी हो। तिनले चाहिँ जनतालाई विश्वास दिने गरी डेलिभरी गर्दै गर्दै हुन्छ, त्यो बाहेक अर्को विकल्प छैन। मलाई लाग्छ यो बाटो नै जब चाहिँ डेलिभरी दिनु पर्ने, विकास गर्नुपर्ने समय सकेपछि मलाई लाग्छ हिजोको भन्दा पर्फर्मेन्स राम्रो हुन्छ र सुशासनको दृष्टिकोणले अगाडि बढ्न सकिन्छ। मलाई लाग्छ कर्णाली प्रदेशमा तपाईँ पनि आफ्नो तर्फले बुझ्नुहुन्छ, विगतसँग तुलना गर्दा मैले जिम्मेवारी सम्हालेको चार महिना पुगेको अवस्था छ, त्यसमा सकारात्मक इन्डिकेटर मैले पाउँछु, सकारात्मक मैले प्रतिक्रिया पाउँछु, चाहे त्यो सुशासनको मामिलामा होस्, चाहे त्यो बजेट कार्यान्वयनको मामिलामा होस्, चाहे त्यो रीतिथिति निर्माण गर्ने मामिलामा होस्। तपाईँहरू पनि बुझ्नुहुन्छ, अर्कोचोटि मलाई पनि भन्नु होला, तर मलाई लाग्छ त्यसमा सकारात्मक चाहिँ प्रतिक्रिया र सकारात्मक दिशाबाट अगाडि बढ्या हुनाले कतिपय निराशालाई तिर्न सकिन्छ। तर म एक्लैले त्यो पुरा गर्न सक्दिनँ, त्यसमा कतिपय सङ्घीय सरकारका निर्णयहरू नीतिहरू भर पर्छन् भन्ने मलाई लाग्छ। यो आधारबाट अगाडि बढ्दा केही आशा जगाउन सकिन्छ र भर विश्वास गर्न सकिने एउटा अवस्था रहन्छ भन्ने मलाई लाग्छ।
हस् मुख्यमन्त्रीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद।
हामी कुराकानी गर्दै थियौं कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेलसँग। विशेष गरी कर्णाली प्रदेशको अहिलेको अवस्था, सरकारले अगाडि बढ़ाउन खोजेका योजनाहरू, यसमा देखिएका चुनौती र यो चुनौतीलाई सामना गर्न विशेष गरी प्रदेश सरकारले के गरिरहेको छ भन्ने सन्दर्भमा हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्सम्वाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।